यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत। बैठकमा सांसदहरूद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। राष्ट्रसभाको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी। दशैंसम्म सबै सुकुम्बासीले जग्गाधनी पूर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीको भनाई र शान्तिवार्ताका लागि समय बित्दै गएको भन्दै इरानलाई अमेरिकाको चेतावनी। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ गराउने गरी नियमावली निर्माण गरिएको बताउनुभयो। सभापति पराजुलीले नियमावलीले संसदीय व्यवस्थालाई अझ उत्तरदायी, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीलाई संसदप्रति अनुत्तरदायी बनाउने गरी आएको नियमावलीमा आएको व्यवस्था हटाएर जानुपर्ने बताउनुभयो। प्रमुख सचेतक महरले प्रतिनिधि सभालाई लोकतान्त्रिक बनाउन र प्रतिपक्षका आवाज सुन्ने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने विषयमा नियमावलीमा व्यवस्था गर्ने कुरामा आफ्ना विषय नियमावली निर्माणका क्रममा सुनवाई हुन नसकेको बताउनुभयो। छलफलमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले संसदमा जनप्रतिनिधिले उठाएका जनताको भावनालाई सम्बोधन गर्न सरकारलाई जवाफदेही बनाउने तथा सरकारलाई संसद र जनताप्रति जवाफदेही उत्तरदायी बनाउने विषयमा नियमावलीले ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्षीय बाधक र शत्रु नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षलाई स्थान दिएको छ कि छैन भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार्य नहुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले संसदको नियमावलीलाई विशेष कानूनका रूपमा मानि संविधान भन्दा माथि राख्न नमिल्ने भन्दै नियम 2059 संशोधन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले बन्देज गरेका र संसदमा उठाउन नपाउने विषयमा नियमावलीले स्पष्ट गर्नुपर्ने भन्दै अमर्यादित भाषा बोल्ने र हटाउने विषय र संसदीय अशिष्ट भित्र पर्ने कुरा स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। छलफलमा सांसदहरूले जनविश्वासले संसद बलियो हुने भन्दै पूर्ण वा स्वविवेकीय अधिकार दिने कुरामा अत्यन्त सावधानीपूर्वक निर्माण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सरकारलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने कुरामा नियमावलीले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री परिषदका मौजूदा मन्त्री परिषदमा प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा नियुक्ति हेरफेर र कार्य विभाजन गरिएको सम्बन्धमा प्राप्त पत्रको व्यवहार पढेर सुनाउनुभयो। प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार कार्यव्यवस्था परामर्श समितिका सांसदहरू गंगा लक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनु कुमारी कर्णको स्थानमा बालचन्द्र थापा, योगेश गौचन थकाली र सीता थपलियालाई हेरफेर गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेकको छलफल प्रारम्भ भएको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा समय माग्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा उहाँहरूले आपत्ति जनाउनु भएको हो। राष्ट्र स्वतन्त्र पार्टीका सांसदहरू ढकाल र बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनु भयो। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनु भयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले बलात्कार, हत्या, मानव तस्करीको अन्त्य, वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ। बैठकमा नेपाली कांग्रेसका सांसद नारायण दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सृजना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नहेरी साझेदारीका रूपमा हेरिनुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनु पर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले मुलुकको वर्तमान आर्थिक धरातल, अनुमानित कुल गारहस्थ उत्पादन, मुद्रास्फीति, स्फीति, राजस्व प्रक्षेपण र खर्चको सीमा जस्ता समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना प्रस्तुत गरिएको विनियोजन विधेयकको कुनै ठोस आर्थिक मार्गचित्र नभई राजनीतिक भाषण जस्तो मात्रै भएको बताउनुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद चक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिकीकरण लाई समेट्न नसकेको, स्थानीय अर्थतन्त्रलाई ध्यान नदिएको भन्दै विधेयकको उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो। त्यसै गरी जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीबाट विस्थापित महिला बालबालिका र वृद्ध वृद्धालाई सम्बोधन गर्ने गरी यो सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको फारिसमा वैशाख 31 गते मौजूदा मन्त्री परिषदमा नियुक्त, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद गठन गर्नुभएको बेहोराको पत्र पढेर सुनाउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले देशभरका सड़क निर्माण कार्यक्रममा गुणस्तरीयता बढ़ाउनु पर्नेमा जोड़ दिँदै राजमार्गहरूको निर्माण कार्य चाँडै अघि बढ़ाउनु पर्ने बताउनुभयो। सांसदहरूले विपन्न वर्गको सुरक्षाका लागि आवश्यक आयोजनाको विकास, गाउँमा शून्य भएका विद्यालय तथा बसोबासविहीन भएको बस्तीहरूको उचित व्यवस्थापन तथा सिंचाई आयोजनाको प्रभावकारी व्यवस्थापन गरी कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सड़कहरूको स्तरोन्नति र सुरक्षा अभिवृद्धि, वैकल्पिक राजमार्ग विकास आयोजना र शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ीले जलस्रोत संरक्षण आयोजनाको प्रभावकारिता बढ़ाउने तथा प्रसारण लाइन र जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपत गर्ने रणनीति तयार भइरहेको जानकारी दिनुभयो। बैठकमा खानेपानी मन्त्रालयका सचिव विश्व बाबु पुरासैनीले पुराना खानेपानी आयोजनाहरूलाई समय सीमाभित्र सम्पन्न गर्न उचित बजेट व्यवस्थापन गरिसकेपछि मात्र आवश्यकताका आधारमा नयाँ खानेपानी आयोजनाहरूलाई प्राथमिकता दिए पढ्नेमा सुझाव दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले दशैंसम्म सबै सुकुम्बासीले जग्गा धनी पूर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र रूपन्देही एकका मतदातासँग कुराकानी गर्दै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास शुरू गरेको र त्यसलाई थप प्रभावकारी बनाएको छ। गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ मन्त्रालयले हटलाइन नम्बर 1151 थप प्रभावकारी बनाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै गुनासो सुन्ने र तुरन्त सम्बोधन गर्ने शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको खोजीमा पछिल्लो समय गाउँलेहरू शहरतर्फ सर्न थालेपछि गाउँमा खेती गर्ने तथा पशु पाल्नेहरूको संख्यामा कमी आएको छ। खेतीपाती तथा पशुपालनमा युवाहरूको आकर्षण हराउँदै गएको भए पनि बझाङका गाउँहरूमा भने बुढापाका तथा केही युवाहरू पनि खेतीपाती र गाई भैंसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। बझाङबाट संवाददाता जगदीश रोकाएको यो रिपोर्ट।
समयको परिवर्तनसँगै जीवन अवस्थामा सुधार भएर खेती किसानी गर्ने मान्छेहरू घट्दै गइरहेको बेला बझाङ जिल्लाका केही गाउँ बस्तीमा भने अझै ग्वाला गोठालाहरू भेटिने गरेका छन्। गाई गोरु भैंसा पालेर ग्वाला गोठाला जाने युवाहरूको आकर्षण नभए पनि अझै गाउँका बुढापाखादेखि केही युवा महिला पुरूषहरूले पुर्ख्यौली खेतीपाती गर्ने र गाई गोरु भैंसी पालेर जीवन गुजारा गर्दै आइरहेका छन्। गाई भैंसीसँग ग्वाला गोठाला आएका थलारा रेगम गाउँका किसानहरू,
गाई भैंसी पाले हो, मलजल चाहियो खेतीपाती लगाउनको लागि, एक भैंसी दुई बल्ल दुई बाख्रा छन्, मेरो भैंसी नभने घरै छैन कोही,
आमा बाबुले हामीलाई पढाउन सकेन, बाबु बाजेले कमाएको आउटफोगटो कमाइ खाएपछि मलजल चाहियो, भैंसी पाल्नै पर्यो, एक हल बल्ल पनि चाहियो, अहिले छोरा नाति यताउति इन्डियातिर गएर सुझा गर्न लाग्यो,
गाई भैंसा पाल्न त पाल्दैन, बल्ल पाल्नु छाडियो मान्छेले, कति आउटराउन लाग्यो बढी।
आफ्नो विगतको अनुभव सुनाउँदै एकजना पशु सेवाका प्राविधिक रामचन्द्र जोशी,
हाम्रो बुवा बाजेसँग मेरै घरमा 4-5 वटा भैंसीहरू थियो मेरो बाजेको पालामा, अहिले मेरो पाला पुग्दासम्म एउटा गाई पनि नभएको अवस्थामा हामी बसेको छु यता। मान्छेहरूले सबले गाउँ गाउँ छोडेर सब तराईतिर गए, विस्थापित भयो, त्यसपछि पशुपालनको संख्या एकदम घट्दो क्रममा छ।
पशु सेवा तथा भेटनरी अस्पतालका निमित्त कार्यालय प्रमुख जयबहादुर खड्का पनि खेती किसानी र पशुपालन गर्ने किसान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ।
बेरोजगारी किसानहरू सबै इन्डियातिर विदेशतिर गएर छन्। खेतीपाती गाई भैंसी भेडा बाख्रा कम छ।
पुर्ख्यौली जीवनशैली धानी रहेका साना किसान वर्गका यस्ता खेती किसानी गर्ने किसान र गाई गोरु भैंसी सँग खरकतिर बस्ने ग्वाला गोठालाहरूको आत्मसम्मान र प्रोत्साहनका लागि तिनै तहका सरकारले नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
अब बाँकेतर्फ लागौं। अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा परिचित खाता वन क्षेत्र बर्दियामा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको छ। भारतको कर्तनिया घाट वन विहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको संख्या बढेसँगै मानव वन्य जन्तु बीच बढ्न सक्ने द्वन्द कम गर्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
भारतको कतन्याघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गको रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ्दो क्रममा छ। प्राय जसो वन्यजन्तुको समस्या रहेको खाता क्षेत्रमा बाघ चितुवा लगायतका वन्यजन्तुलाई धपाउन कृत्रिम गन्ध मार्फत नयाँ प्रविधि परीक्षण भइरहेको छ। अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता करिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाए मानव बस्ती मा छिर्ने बाघ तथा चितुवा धपाउन सहज हुने अनुमान गरिएको छ। खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ,
खाता क्षेत्रमा नयाँ प्रविधिहरू परीक्षण गरिरहेका छ। यो परीक्षणले के देखाउँछ भने चाहिँ बाघ गन्धले क्रस गरेको देखिएन। यो भन्दा पहिला पनि अफ्रिकामा गरेको भिजुअलहरू हेरेका थियौँ, त्यसमा बाघले रिस्पोन्स गरेको देखाएर त्यही भएर यो काम पनि यस क्षेत्रमा गर्ने र गाउँ बस्तीका मान्छेहरूले कसरी सुरक्षित गर्ने भनेर एउटा परीक्षण भइरहेको छ।
खाता जैविक मार्ग मानव वन्यजन्तु द्वन्द्वका दृष्टिले अति नै संवेदनशील मानिन्छ। उक्त क्षेत्रमा मानव वन्यजन्तु बीच सह अस्तित्व बनाउन गत वर्षदेखि नै नयाँ गन्ध प्रविधि पाइलटिङको रूपमा परीक्षण शुरू गरिएको थियो। तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरत प्रसाद भट्ट,
विशेष गरी चितुवाको र मानवको द्वन्द्व कम गर्नको लागि कृत्रिम गन्ध राखेर मानवको बस्तीमा बाघ अथवा चितुवा नछिरोस् र उसले चाहिँ मानवसँगको द्वन्द्व कम गरोस् भन्ने हेतुले चाहिँ हामीले यो कार्यक्रम यो वर्ष पनि हामीले गरेका छौँ।
प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाहरूले आफ्नो पिसाब मार्फत आधार क्षेत्र निर्धारण गर्छन्। सो क्षेत्रमा अन्य बाघहरू छिर्दैछन्। गन्ध सुकेपछि अर्को बाघको आधार इलाका सम्झेर अरू बाघ अगाडि नबढी फर्कने गर्छन्। त्यसैलाई कपी गरी गन्ध प्रविधि भित्राइएको हो। तराई भूपरिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाह,
जुन हाम्रो वन्यजन्तु बाघ अथवा चितुवाले प्राकृतिक रूपमै आफ्नो वासस्थानलाई चिन्ह लगाएर एउटा विशेष प्रकारको गन्ध छोडेर आफ्नो टेरिटोर मार्किङ गर्ने काम गर्छ, ताकि त्यहाँ चाहिँ त्यो गन्धको कारणले गर्दाखेरि अन्य कुनै अर्को बाघ अथवा चितुवा चाहिँ त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने जुन प्राकृतिक प्रणाली छ त्यसैलाई हामीले नकल गर्दै गन्ध संकेत
बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढी प्रभावित क्षेत्र मध्ये एक मानिन्छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानवीय तथा आर्थिक क्षति हुने गरेको छ। यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीयवासीमा आशा जगाएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्यका लागि गरिएको वार्ता हुन नसकेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समय बित्दै गएको भन्दै इरानलाई चेतावनी दिनुभएको छ। उहाँले कुनै पनि कुराको समय हुन्छ भन्नुहुँदै सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत समयभित्रै इरान अघि नबढ़े उसको केही पनि बाँकी नराख्ने गरी अमेरिका अगाडि बढ़ने चेतावनी दिनुभएको हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत। बैठकमा सांसदहरूद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल जारी। दशैंसम्म सबै सुकुम्बासीले जग्गाधनी पूर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीको भनाई र शान्तिवार्ताका लागि समय बित्दै गएको भन्दै इरानलाई अमेरिकाको चेतावनी। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।